اس کے بعد آیت 97 میں حج کی بات ہے. حج بھی تو اصل میں ابراہیم اور آل ابراہیم کی یادیں ہی ہیں. پھر اس کے بعد آیت نمبر 102 میں آگے تقریباً 5-6 آیتوں میں امت وسط کا وہی سبق جس کا تذکرہ دوسرے پارے میں تھا کہ اللہ سے ڈرو جیسا ڈرنے کا حق ہے. صحابہ کرام اس آیت کو سن کے کانپ گئے, رونے لگے, کہنے لگے اللہ کے نبی ہم اللہ سے ڈرتے تو ہیں پر ہم تو اتنا ہی ڈرتے ہیں جتنا ہم ڈر سکتے ہیں. اللہ تو کہہ رہے اتنا ڈرو جتنا حق ہے, تو حق تو ہم ادا نہیں کر سکتے. تو پھر اس پہ وہ آیت اتری تھی کہ فتق اللہ مستتا تم, جتنا ڈر سکتے اتنا تو ڈرو نا. تو کیا پتہ چلا کہ ہر ممکن اللہ کا ڈر زندگی میں رکھیے, پھر چین آئے گا. دیکھیے آپ اس کو سمجھیے, آج میں اور آپ اس قرآن کو صفوں سے دیکھ کر پڑھتے ہیں نا, ڈیجیٹل قرآن بھی موجود ہیں, لیکن یہ قرآن صحابہ کے دلوں پہ لکھا ہوا تھا. وہ ہر آیت کو اپنے دل کی تختی پر لکھتے تھے. دعا کریں کہ ہمیں بھی یہ قرآن اپنے دل کی تختیوں پہ لکھنا آ جائے. ہر وقت اپنے آپ کو چیک کریں, یہ مجھ سے بات ہو رہی ہے, یہ میرا رب مجھ سے کہہ رہا ہے, میں نے اللہ سے ڈرنا ہے, اللہ سے پیار لینا ہے, اور اللہ کے نبی کی وہ دعا مانگنی ہے کہ اللہم آتی نفسی تقواہا, اللہ میرے نفس کو اپنا تقویٰ دے دے. اللہ سے مانگیے, دنیا کی بہت ساری چیزیں ایسے ہی مل جاتی ہیں, لیکن تقویٰ اور ہدایت شعور کے ساتھ ملتا ہے. جتنا تقویٰ آئے گا آپ کا دل کھلتا جائے گا. اپنی ذات سے اوپر اٹھ کر کام کیجئے, اللہ کے دین کو فائدہ دیجئے. آج اگر امت مسلمہ نبی صلی اللہ علیہ وسلم کی حدیث کی پیشن گوئی کے مطابق 73 فرقوں میں بٹی بھی دکھ رہی ہے کہ نہیں آج فرقے, تو اس کی وجہ آپ کو ایک بتا دوں, تقویٰ کی کمی, خوف نہیں ہے. آج جو لڑ رہے ہیں نا, وجہ کہ موت کا ڈر نہیں ہے. میں آپ کو ایک چھوٹی سی مثال دیتی ہوں, ایک جملہ لکھیے, کتنے سے زیادہ غصے میں کوئی کیوں نہ ہو, کسی بات کا خوف آ جائے گا تو غصہ دور ہو جائے گا. مثلا بیگم صاحبہ کوئی خوب چیخ رہی ہیں, کیا کہتے ہیں کہ زبان سے بھی آگ اور دل سے بھی, نوکر پہ چیخ رہی ہیں, اتنے میں ان کے اوپر چھپکلی گر جائے, کیا چھپکلی کا گرنا ان کے غصے کو جاری رکھے گا؟ بس آج اللہ کا خوف نہیں ہے جو ہم فرقوں میں بٹے ہوئے, اس کی مسجد, اس کی مسجد, اس مسجد میں کیوں گئے, ادھر کیوں گئے, اس کے قریب کیوں, اس کے قریب کیوں. اللہ کہتا ہے خدا کا خوف کرو, ان چیزوں کو چھوڑ دو. آیت 104 سے پتہ چلتا ہے کہ ضرورت اس بات کی ہے کہ لوگوں کو علم دیا جائے. سچی بات ہے, ہماری امت بہت جاہل ہے, بھولی ہے, پیاری امت ہے, لیکن جہالت میں. اس وقت خوف خدا پیدا کرنے والی چیز اللہ کی کتاب ہے, لوگوں کو اس سے جوڑنے کی ضرورت ہے. یہ آسمان سے لٹکی ہوئی رسی ہے اور اللہ تعالیٰ کہہ رہے ہیں کہ واعتصموا بحبل اللہ جمیعا, اللہ کی رسی کو مضبوطی سے تھام لو. میں کہہ سکتی ہوں کہ آج کے دور کا جہاد اور کرنے کا کام جو میرے آپ کے نصیب میں اگر آ گیا, تو ہم سب کو اپنی خوش قسمتی پہ مان کرنا ہے, اور وہ کہہ کے لوگوں کو اس قرآن سے جوڑ دیں. آپ کے میرے مال کا, آپ کی میری صلاحیتوں کا سب سے بڑا مصرف کیا ہے؟ لوگوں کو آج اس قرآن سے جوڑ دو. کہاوتیں, روایتیں, فضائل, اعمال بڑے لوگوں نے پڑھ لیے, اب لوگوں کو قرآن سے جوڑیں. انشاءاللہ امت جڑے گی تو اس کتاب سے جڑے گی. نیکیوں کی دعوت دیجئے, برائیوں سے روکیے, امت فلاح کی طرف آئے گی انشاءاللہ. پھر آپ دیکھیے 106 اور 107 کی تفسیر میں ابن عباس کہتے ہیں, جو مفسر قرآن تھے, کہ یہ جو سفید اور سیاہ چہروں کی بات ہے تو یہ کن کے چہرے ہیں؟ اہل سنہ اور اہل بدع. وہ لوگ جو اپنی زندگی میں قرآن سنت کو لاتے ہیں, بیچ رستوں میں نہیں رک جاتے, انسانوں کی مرتب کی ہوئی کتابوں کی بجائے قرآن اور حدیث سے اپنے آپ کو جوڑتے ہیں, قیامت کے دن ان کے چہرے سفید ہوں گے. قیامت کے دن چمکتے سفید روشن چہرے ان کے ہوں گے جو دنیا میں قرآن سنت کا علم عام کر رہے ہیں. اور جو لوگ فرقے, مسلک, جماعتیں, گروہ یہ نام لوگوں کو دے رہے ہیں, قیامت کے دن ان کے چہرے سیاہ ہوں گے, حسرت سے, افسوس سے کہ ہم نے کیا کیا, زندگیاں ضائع کر دی, نام تو ہم دین کا ہی لیتے تھے لیکن اصل میں وہ اپنی جماعت اور اپنے گروہ کی خدمت کرتے تھے. دعا کیجئے اللہ مجھے آپ کو قرآن سنت سے پکی طرح جوڑ دے. آج ہم صحیح حدیث کو پیچھے کر دیتے ہیں یہ کہہ کر کہ ہمارے امام صاحب کا تو فتویٰ ہی کچھ اور ہے. تو بہت ضرورت ہے اس بات کی کہ اس قرآن سنت کے علم کو عام کیا جائے. پھر آیت 110 پہ ذرا سی توجہ کیجئے, بڑی اہم آیت ہے. اللہ تعالیٰ نے آپ کے میرے لیے اس میں ایک پیغام دیا, کن تم خیر امت اخرجت للناس, تم وہ بہترین امت ہو جو لوگوں کے لیے نکالی گئی. اور وہ کیا ہے؟ یو آر دی بیسٹ نیشن. شرط ایک ہے کہ تم لوگوں کو ہدایت کی طرف بلاتے رہو. غور کریں تو آج ہم کہاں کھو گئے؟ کیا ہمیں آج اس بات کا احساس ہے؟ اللہ نے آپ کو مجھے اس دنیا میں اصلاح کے کام پہ بھیجا تھا, لیکن افسوس کی بات ہے کہ آج ہم اس منہج کو بھول گئے. آج ہم خود بھی ذمہ داری سے دور ہیں, اور جب امتیں اپنا مقصد بھول جاتی ہیں نا تو اللہ ان کے دشمنوں کو ان پہ غالب کر دیتا ہے. دعا کیجئے کہ اللہ تعالیٰ آپ کو مجھے سب کو وہ مقصد یاد دلا دے. اور اپنے آپ سے چند سوال کیجئے, محاسبے کے چند نقطے لکھیے. کیا میں نیکی کا حکم دیتی ہوں؟ کیا میں برائی سے روکتی ہوں؟ کیا مجھے یہ مقصد یاد ہے کہ اس دنیا میں میں نے لوگوں کی اصلاح کا کام کرنا ہے؟ اس کے بعد دیکھیے آیت نمبر 113 سے 115 تک اللہ نے کچھ لوگوں کا تذکرہ کیا ہے جو اللہ کے نبی کے دور میں یہود سے مسلم ہوئے تھے. تو کیا پتہ چلا؟ کچھ لوگ جو پہلے یہودیت پہ تھے پھر اسلام پہ آگئے, اللہ تعالیٰ ان کا ذکر کر کے بتاتے ہیں کہ جن میں خیر ہوتی ہے نا وہ تعصبات میں نہیں پڑتے. یاد رکھیے یہ ہر دفعہ ہوگا. بہت سارے لوگ کئی دوسرے فرقوں اور جماعتوں سے اپنے آپ کو الگ کر کے سچے قرآن اور سنت کی روشنی میں اپنے آپ کو دین سے جوڑنے والے بن جاتے ہیں. شرط یہ ہے کہ آپ ان کو اخلاص کے ساتھ, محبت کے ساتھ اس چیز میں بلاتے رہیں. اس کے بعد دیکھیے آیت نمبر 121 سے آگے تک 4 سے 5 رکوع غزوہ احد کے بارے میں. اللہ کے دین کے تقاضوں نے نبی صلی اللہ علیہ وسلم کو صبح سویرے گھر سے نکالا, اور روایات میں آتا ہے کہ آپ اس دن اپنی پیاری بیوی حضرت عائشہ کے گھر میں تھے. لیکن جب اللہ کے دین کا تقاضا آ گیا تو عائشہ کیا ساری بیویاں پیچھے چھوڑ دی گئیں اور آپ چل پڑے. میرے آپ کے لیے سبق ہے کہ آپ دنیا کے کام کیجئے, لیکن جہاں دین کا تقاضا آ جائے تو دنیا والوں سے رخصت لیجئے اور اپنی ذمہ داریوں کو نبھانے کے لیے آ جائیں. سوال کیجئے اپنے آپ سے, جب دنیا کا کوئی تقاضا اور دین کا تقاضا آپس میں ٹکراتا ہے تو میں کس تقاضے کو پورا کرتی ہوں؟ یہ ہے آپ کی میری سچائی, اور یہی میرا آپ کا فوکسڈ ہونا ہے. آپ جس چیز کی اہمیت سمجھتے ہیں نا آپ اس کو سمجھ. مسئلہ دیکھیے یہ سمر چل رہا ہے, آپ بہت ساری بچیاں ادھر بیٹھی ہوئی ہیں نا, لیکن جو نہیں آ رہی وہ کیوں نہیں آ رہی؟ کسی کے امتحان ہیں, کسی کو ٹیسٹ دینے ہیں, کسی کا کوئی اور میڈیکل کا پروفیشن ہوگا, انہوں نے اس کو فوکس کیا ہوا نا تو ان کو یہ کورس کچھ بودر ہی نہیں کر رہا. سمجھ آئیے بات؟ جس طرح ہم دنیا کی تعلیم میں فوکسڈ ہیں نا, جب تک ہم اللہ اور اس کے نام پہ فوکس نہیں ہوں گے بات نہیں بنے گی. پھر اسی طرح غزوہ احد سے یہ پتہ چلتا ہے کہ جب کچھ لوگ اپنی جگہ چھوڑ دیتے ہیں جو ذمہ داریاں اللہ نے ان کو دی ہیں یا اللہ کے نبی کے ذریعے دی تھیں, تو جیتی ہوئی جنگیں بھی ہار میں بدل جاتی ہیں. یہ اب انشاءاللہ جب ہم ڈیٹیل سے پڑھیں گے اس واقعے کو تو آپ دیکھیں گے, اور آپ میں سے کچھ نے پڑھا بھی ہوگا, کہ صرف چند لوگوں کی غلط فہمی کی وجہ سے احد کی جنگ جو جیتی گئی تھی وہ ہار میں بدل گئی. ہار نہ بھی کہے نا تو وہ فتح کا جو ایک رنگ تھا وہ نہ رہا. اس سے کیا پتہ چلتا ہے؟ اپنی جگہ نہیں چھوڑنی, ڈسپلن کو قائم کرنا ہے. پھر دوسری بات احد سے پتہ چلتی ہے, پلاننگ, ڈسپلن, وقت سے پہلے تیار رہنا. اللہ کے نبی کی امت آج اسی سے غافل ہے. اللہ ہمیں پلاننگ کرنے والا بنا دے. آپ دیکھیے کہ نبی صلی اللہ علیہ وسلم 13 سال مکہ میں رہے, کوئی جنگ نہیں ہوئی, چھوٹی چھوٹی جھڑپیں ہوتی تھی, کوئی تیر نہیں اٹھا, کوئی تلوار نہیں ٹوٹی, بس کیا تھا؟ کفو ایدیہ کو اگلے پارے میں ہم پڑھیں گے, ہاتھ روکے رکھو. پھر اللہ کے نبی مدینہ میں آ گئے, 1 سال گزرا, غزوہ بدر کا واقعہ آ گیا, سورہ انفال میں ہم پڑھیں گے انشاءاللہ آگے. تو کیا پتہ چلا؟ بہترین فتح حاصل ہوئی. 1 سال کے بعد غزوہ احد ہو گئی, مسلمانوں کے مقابلے میں 3,000 کافر تھے, مسلمان 1,000 تھے. ان 1,000 میں سے بھی 300 لوگ عبداللہ بن ابئی کے ساتھ شوت کے مقام پر ساتھ چھوڑ گئے. اب سوچئے 700 لوگوں کے مقابلے میں 3,000, ایک کے بندے میں 4.5 کا ریشو بنتا ہے, یعنی 4-5 کافر کے مقابلے میں ایک مسلمان تھا. اتنا ان اچیویبل ٹارگیٹ تھا, لیکن صحابہ اور اللہ کے نبی کی نظریں چونکہ اللہ پہ ہوتی تھیں چل پڑے. اللہ کے نبی نے 50 لوگوں کو ایک درہ چھوٹا سا تو اس پہ متعین کیا کہ آپ نے جگہ نہیں چھوڑنی. بس یہیں سے غلطی ہوئی. شروع میں تو کھڑے رہے اپنی جگہ پہ, बाद में जब जंग जीत गई, समझे कि जंग ख़त्म हो गई, माले गनीमत बांट में लग गए लोग, वो जगह छोड़ी, दुश्मन ने आकर पीछे से हमला किया और इस तरह फिर नबी सल्लम को भी चोट लगी। ऐसा भी वक्त आ गया कि लोग नबी सल्लम के बारे में शक में पड़ गए। मुसअब बिन उमैर का इंतकाल हुआ तो लोगों ने सोचा कि नबी सल्लम शहीद हो गए। एक भगदड़ थी, तो इससे क्या पता चलता है, थोड़े से लोगों की गलती से बाज़ दफ़ा बहुत सारे लोगों का नुकसान होता है। इनको ये लगा था कि अगर हम अपनी जगह पे रहे तो हमारे हिस्से का माल गनीमत हमारे पास नहीं आएगा। चूँकि माल की मोहब्बत थी ना दिल में, इसीलिए अल्लाह ने यहाँ माल की मोहब्बत पे फिर सूद की आयत पेश कर दी कि दुगने का चुगना करके माल ना कमाओ। आपके मेरे लिए आज इसमें क्या सबक है कि आपने मैंने अगर एक उम्मत बन के जीना है, डिसिप्लिन होकर जीना है, और जिस काम को अपने लिए फ़र्ज़ करार दिया है, फिर ज़िंदगी की बाजी में जो भी आगे होगा उसको लेते जाना है, और अल्लाह से दुआ करनी है कि अल्लाह हमें आजमाइशों से बचाए। हमारा ईमान इतना मज़बूत नहीं है कि हम नुकसान होता देखें फिर भी खड़े रहें। फिर इसी तरह आप देखिए आयत 132 आती है, अल्लाह की रहमत को हासिल करने की दो चीज़ें, अल्लाह की इताअत कर लो और रसूल की इताअत कर लो। और 133 में अल्लाह आपको मुझे जन्नतों की खुशखबरियाँ देते हैं कि वसारियु इला मग़फिरतिन, बख्शिश की तरफ और उस जन्नत की तरफ आ जाओ कि जिसकी चौड़ाई या जिसकी कीमत ज़मीन व आसमान जितनी है। वही जन्नत जिसमें अबू बकर और उमर और उस्मान को जाना था, उसी में मैंने आपने जाना है। तो कोशिशें कम अज़ कम उस दर्जे की तो हम भी करेंगे, तभी तो बचेंगे। तो क्या पता चला कि आपके मेरे लिए गोल क्या है, कि जन्नत को लेना है। नबी सल्लल्लाहु अलैहि वसल्लम एक लीडर होने के नाते बड़े कामयाब लीडर थे। हर हालात में आप जमे रहते थे, आप खुद खड़े रहते थे तो सहाबा भी खड़े रहते थे। तो यहाँ एक अच्छे लीडर के नाते से अल्लाह के नबी सल्लम का वजूद आपके मेरे सामने किरदार की सूरत में पेश किया जाता है, और ये आपके मेरे लिए भी दुआ की ज़रूरत है कि अल्लाह हमें ऐसा ही लीडर बना दें। आज इस उम्मत को भी एक ऐसे ही लीडर की ज़रूरत है कि जो हर नफ़े नुकसान से ऊपर खड़े होकर अल्लाह के दीन के लिए आ जाए। और आप कहते हैं कि ग़ज़वे उहद में एक बड़ा प्यारा वाक़या हुआ, अल्लाह के नबी लोगों की जब हिम्मत टूटती देख रहे थे तो उनको रग़बत दिला रहे थे, तो आपने कहा लोगों ये जन्नत की तरफ आओ, सारी उला मग़फ़िरतें व जन्नतें अर्दुहस समावाती वलर। तो एक सहाबी थे उमैर बिन हमाम, खजूरें खा रहे थे, बेचारों के पास और था भी क्या। अल्लाह के नबी के पास आए, कहने लगे अल्लाह के नबी क्या मैं उस जन्नत में जाऊँगा। कहा हाँ जाओगे। कहा वो इतनी बड़ी इतनी खूबसूरत जन्नत मेरे लिए भी। कहा हाँ है। ज़ुबान ने नबूवत से खुशखबरी मिल गई। एक खजूर खाई, दूसरी खाई, अपने आप से कहने लगे कितना ना समझूं, उधर जन्नत मेरा इंतज़ार कर रही है और मैं खजूरें खाने में वक्त लगा रहा हूँ। थैला नीचे छोड़ा, जाकर लड़े, और ऐसे लड़े कि जिस्म का मुसला कर दिया गया और उनको जन्नत मिल गई। एक और सहाबी अनस बिन नज़र थे, कहने लगे मुझे तो ओहद के पीछे से जन्नत की खुशबू आ रही है। और वो गए और लड़े, और वहाँ इतने उनके जिस्म के टुकड़े किए गए कि उनकी बहन ने बाद में उनकी ये जो पोरे होती है ना, इससे पहचाना तो उनकी लाश पहचानी नहीं जाती थी। सवाल ये कि आज हमें खुशबू क्यों नहीं आती जन्नत की। इसलिए कि हमारे घर हमारी जन्नत है, हमारे माल, हमारी फैक्ट्रियाँ, हमारे बच्चे, हमारा लाइफ स्टाइल हमारी जन्नत है। आज हम इस दुनिया को जन्नत बनाने के लिए अड़ी चोटी का जोर लगा रहे हैं, अपना मियार ज़िंदगी बुलंद करना चाहते हैं, लेकिन हमें वो जन्नत नहीं नज़र आ रही जिसके बारे में शायर ने भी क्या कहा कि अमल से ज़िंदगी बनती है जन्नत भी जहन्नम भी, ये खाक की अपनी फितरत में ना नूरी है ना नारी। इसलिए इस जन्नत को पाना है तो सिर्फ दुआएँ नहीं, जन्नत सिर्फ दुआओं से नहीं मिलती और सिर्फ ख्वाहिशों से नहीं मिलती, बल्कि अमल से मिलती है। और अमल करना है तो इसमें आगे एक लंबी लिस्ट है आपके मेरे सामने। फिर खर्च करने की बात आ गई, खुश्क खाली में और तंगी तुरशी में हर हाल में खर्च करने वाले, लोगों को माफ़ करने वाले, गुस्से पे काबू पाने वाले हैं। यहाँ वो आयत 134 जिसमें वल काज़िमीन अलगैज़ है। कल इंशाल्लाह हम इस पर मज़ीद बात करेंगे कि गुस्सा अपनी असल के एतबार से कैसे है और इसकी वजूहात क्या है, इसको हम कैसे लेंगे। लेकिन इस वक्त आपका मेरा काम क्या है, अपने आप से पूछिए हम यहाँ क्यों बैठे हैं। क्या मुझे इस वक्त भी तो नहीं गुस्सा आ रहा, कितनों को इस वक्त गुस्सा आ रहा है। अल्हम्दुलिल्लाह। तो इंशाल्लाह हमने गुस्से के वजूहात देखनी है, असबाब ढूंढने। लिखिए चलिए, आपको मज़ा ही तब आना है जब गुस्से की बातें होंगी। गुस्से की अमूमन 7 वजूहात होती हैं, फटाफट लिखें आज जाकर आप भी ज़रा अपने आप को देख लें। सबसे बड़ी वजह क्या होती है? तवक्कुआत और उम्मीदें पूरी नहीं होती। आपने अपने बारे में सोचा था कि मैं डॉक्टर बनूंगी, बन ही नहीं सकी। सोचा था शादी होगी किसी गुलफाम शहजादे से, वो होगी बेचारे मियाँ साहब से। अब आप क्या करें, परेशान। तो पहली वजह क्या है कि हमारी तवक्कुआत पूरी नहीं होती, उम्मीदें पूरी नहीं होती, इरादे नहीं पूरे होते। इंसान ने माजी में बहुत कुछ सोचा होता है, बड़ी ख्वाहिशें होती हैं, जब वो नहीं मिलती तो इंसान एहसास महरूमी का शिकार होता है, उलझता है तो गुस्सा आने लगता है, और जब गुस्सा आता है तो फिर वो बेकार मामले, फिर मियाँ को बात बात पे कहता है मेरे तो इतने रिश्ते आते थे। वो पूछेंगे अब तो नहीं आते? वो कहते हैं ना तुम्हें देता कोई नहीं था, हमें लेता कोई नहीं था, इसी माम पे शादी हो गई। अब करें क्या? अगर आप में से किसी के साथ ऐसा है खुदा न खास्ता, तो इलाज कीजिए। इलाज क्या है? पहली बात देखिए कि रदीतु बिल्लाहि रब्बन, अल्लाह की रज़ा यही थी, यही अच्छा था मेरे हक में, इधर ही होनी थी, ठीक है, अल्लाह के फ़ैसलों पे राज़ी रहिए। दूसरी बात ये देखिए कि शायद यही मेरे हक़ में बेहतर था, वो बेहतर नहीं है, यानी तकदीर पे राज़ी रहें। दूसरी वजह ऐसे गुस्से को दूर करने का तरीका क्या है कि दुनिया की बेसबाती को देखिए, कोई बात नहीं, चार दिन की ज़िंदगी में ये हुआ ना, आगे जाके अपनी पसंद का मिल जाएगा। बात समझ गए? नहीं पूरी हुई मेरी तवक्कात, मेरी उम्मीदें पूरी नहीं हुई, आगे जाके हो जाएगा। तीसरी बात ये सोचे कि अगर मुझे अपनी मनपसंद चीज़ मिल भी जाती, मतलब बच्चे चाहिए थे बच्चे नहीं मिले तो मिल जाते, तो आखिर तो मैंने छोड़ के जाना ही है ना, तो अच्छी बात है जाएंगे, फिक्र तो नहीं है कि पीछे से कोई रोएगा हमें, किसी की बिगड़ने का, किसी के इधर उधर होने का खतरा नहीं। हमेशा रीजनिंग करें, और इसमें सबसे बड़ी बात यह है कि दुनिया की मोहब्बत कम करें और अल्लाह के फ़ैसलों पे अपने आप को राज़ी करें, तो ये पहली वजह आपकी दूर हो जाएगी इंशाल्लाह ताला, ठीक है। दूसरी वजह हमें जो गुस्सा आता है वो क्या है कि हमारे साथ ज़्यादती हो रही होती है, माजी में ज़्यादती हुई, एक बच्ची है उसकी इज़्ज़त ख़राब हो गई। ज़्यादती क्या हुई कि माँ बाप ने पकड़ कर किसी ऐसे शख्स से शादी कर दी कि जो इस काबिल नहीं था कि उससे हमारी शादी की जाती। अब इस सूरत में दो चीज़ें हैं, ज़्यादती हो के ख़त्म हो चुकी, या स्टिल दूसरी बात है कि ज़्यादती स्टिल हो रही है, वो बंदा मौजूद है जो आपके हक में यानी बुरा साबित हो रहा है, तो अब क्या करें? अब इस गुस्से का इलाज क्या करें? तो सोच के साथ करें। नंबर एक, अपनी सोच बदलें। कैसे? पहली बात ये कही अपने आप से कि देखो जो होना था हो गया, अब तो नहीं है ना। दूसरी बात सोचिए कि अगर मेरे साथ कोई ज़्यादती हुई तो मुझे उस पर अजर ही मिलेगा ना, क्योंकि माँ साहब अकमी मुसीबतें, जो भी मुसीबत पहुंचती है तुम्हारा ही कुकिया धरा है, और उस पर अल्लाह अजर ही देता है, कांटा भी चुभता है तो उस पर भी होता है। फिर बास लोगों को आप देखें, लोग ख़ुद को अजियत देंगे, ख़ुद को मारने लगते हैं, मेरे साथ ऐसा क्यों हुआ, ये क्या हुआ, ऐसा ना कीजिए, बल्कि क्या कीजिए, फॉरगिव फॉरगेट। अब दूसरी जो बड़ी मुश्किल चीज़ है, वो बंदा मौजूद है, मतलब किसी की सास है, उठते बैठते ताना देती हैं, या किसी की बहू है, चले हम बहू की भी साइड ले लेते हैं या सास की भी साइड ले लें। अब बहू घर में आ गई जिसको अम्मा का वजूद ही नहीं पसंद, उठते बैठते अम्मा बूढ़ी अम्मा ये, इनका काम करना पड़ता है, गुस्से से बोलती हैं, दोनों सूरतों को देख लीजिए। अब क्या करें? अगर आपकी बहू आपके साथ बदतमीज़ी करती है या सास बदतमीज़ी करती है, किसी दिन प्यार से हाथ पकड़ लें, रो पड़े, अम्मी जी आपकी बात से मेरा दिल दुख गया, यकीन करें सास की ज़्यादतियाँ, उसके डर गुस्से से बचने का सबसे बेहतरीन तरीका कम्युनिकेशन है, गले लग दे, वो आपको ताना दे ना, अब आपका दिल कर रहा है ना मैं रोऊं, कोई मेरा दुख बांटे, उसी सास के गले लग के रो जाए, बिलीव मी, वो घबरा देगी, कह देगी अच्छा बेटा नहीं नहीं ऐसे ही है। और बड़ी प्रैक्टिकल चीज़ें हैं जिसके इस वक्त वक्त नहीं है, अदब से मोहब्बत से आवाज़ को दबा कर अच्छे तरीके से बात करें। चलिए तीसरी वजह जिस पे अमूमन गुस्सा आता है वो क्या है, जल्दबाजी। आपको कहीं पहुँचना है और बच्चे घर से नहीं निकलें, और जाना कहीं है रास्ते में ट्रैफिक में फंसे हुए, जल्दबाजी, रुकावटें, गुस्सा आ रहा है, तो इसका इलाज है मनसूबाबंदी। वक्त से पहले निकलिए, प्लानिंग कीजिए, वक्त पे काम शुरू करें। आप क्यों लेट निकले कि ट्रैफिक में फंस गए और हो गए, तो अपनी आदत बदल लीजिए। अगर आपको अक्सर जल्दबाजी की वजह से मेहमान आ रहे हैं, अब हंडिया गिर रही पक रही, तो आप कुकिंग ज़रा जल्दी शुरू कर दें, ठीक है। चौथी वजह गुस्से की आपकी सेहत है, बीमारी है, मीनोपॉज है, बच्चा पैदा होने वाला है, रीजंस होती हैं, तो इसके बारे में बंदा कभी कोई दवा खाता है, कोई इलाज ऐसा चल रहा है जिसकी वजह से परेशानी है, तो उसका इलाज क्या है, अपने आप को यकीन दिलाइए कि ये आरजी बात है, बीमारी ठीक हो जाएगी तो मैं ठीक हो जाऊंगी, थोड़ा सा सब्र कीजिए, ठंडी चीज़ें खाएं, खीरे खाइए, लस्सी पीजिए, खीरे याद आ गए, यानी खुराक अच्छी कर लें। हर वक्त अब ये प्रेशर लेके जी क्योंकि मैं दवाइयाँ खा रही हूँ तो मेरा ब्लड प्रेशर हाई होता है, ख़ुद को ठंडा कीजिए। एक पांचवी वजह क्या होती है गुस्सा आने की, बचपन से ही बिगाड़े हुए हैं, लाड़ देखे हुए माँ बाप ने, अकेले अकलौती बेटी, छह भाइयों की बहन, फलां की थी, अब वो बिगड़ी हुई बेटी जो है वो अब घर गई ससुराल में, तो अब देखा वो उसका ख्याल था, जैसे वहाँ चार लोग देखते थे यहाँ भी छह देखेंगे, कोई नहीं देखेगा। उधर वालों की तो मोहब्बत अल्लाह ने दिल में उनके डाली थी ना, इधर वालों की आपने लेनी है। इसका इलाज अपनी बेटियों को तैयार करके भेजें, खिदमत करने वाला बनाकर भेजें, खिदमत कराएंगे नहीं। फिर इसी तरह एक गुस्सा आने की वजह होती है तवज्जो चाहना। छोटा बच्चा ये गुस्सा इसलिए करता है, उसको पता है जब रोता हूँ माँ फटाफट आ जाती है उठाने। दूध पीते बच्चे को भी कभी दूध ना दें जब वो रोए, पहले उसको चुप कराएं, वरना उसको पता होगा माँ को बुलाना है तो रो लो तो आ जाएगी माँ, कभी ना दे, चुप कराएं, ठंडा हो जाए फिर पिलाएं, ठीक है। फिर एक होती है मोहब्बत के इजहार की वजह से गुस्सा, ये माएँ करती हैं, और खाओ और मरो, एक तो बच्चे को खांसी, बेचारा बीमार, ऊपर से माँ के ता, और ठंडा पानी पियो ना, और धूप में फिरो ना, जॉब 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 स्वेटर के बगैर। अब एक बच्चा पहले दुखी है, बीमार है, ऊपर से माँ के ताने हैं। अच्छा, एक वजह गुस्सा आने की क्या है, फिल्में। वो कैसे, फिल्म में देखा हीरोइन को गुस्सा आ गया, वो ऐसे गुस्से से विपरीत, हीरो साहब घर आए, बेगम को देखा गुस्से में, वो मुंह फुलाती हैं, फिर हीरो को अपनी फिक्र पड़ जाती है, वो चाय बनाता है कभी खिड़की में से कभी ग्लास में से, उधर से उसको चाय का पेशकश पड़ता है, जूड़े में फूल लगाता है। अब आपने फिल्म देख ली, आप कहते हैं अच्छा ऐसे भी होता है, मैं किसी हीरोइन से कम हूँ, आज मैं भी गुस्सा करती हूँ। अब आप समझ रहे थे कि वो लिप्टन का कप लेके खिड़की में से आपको पेश करेगा और आप इतनी प्यारी लगेंगी जैसे हीरोइन लग रही थी। मियाँ साहब घर आए, आपका मुंह फूला हुआ है, कहते तुम्हें क्या हुआ है, बस अब आप अंदर पाँव पटकती हुई कमरे में जाती, आप कहती अभी देखना चाय का कप लेकर आएंगे। वो कहता है एक तो बाहर से खपा तपा आया हूँ, ऊपर से तुम्हारे नखरे देख रहा हूँ, जाओ जिधर मैं जा रहा हूँ क्लब में, मैं रात को नहीं आ रहा घर। अब आप कहते हैं फिर रोना शुरू हो जाते हैं। यानी हमें फिल्मों में दिखाया गया है कि बंदा गुस्से में प्यारा बड़ा लगता है, ऐसा नहीं होता। ज़िंदगी को लव स्टोरी नहीं है, कोई फिल्म की एक्टिंग नहीं है। तो ये सारी वजूहत और इससे और बहुत सारी भी वजूहत है, इसका इलाज कैसे करें कि आप उस वजह को ढूंढिए कि जो आपके अंदर गुस्सा पैदा करती है, किस तरीके से ये सारा होता है, और इंशाल्लाह आप जब इन सारी चीज़ों पे तवज्जो देंगे तो अल्लाह से दुआ भी कीजिए। फिर नबी सल्लल्लाहु अलैहि वसल्लम ने बहुत प्यारे इलाज दिए, मैं कल कुछ आपको तरतीब के साथ इलाज बोल दूँगी खुलासे के अंदर, लेकिन यह कि एक बात याद रख लें कि जन्नत नहीं मिलेगी गुस्से के साथ, जो गुस्से को काबू पाएगा अल्लाह ताला उसको जन्नत में बड़ा आला मुकाम देगा, ठीक है। फिर इसके बाद आयत 139 गज़वे उहद ही की तरफ है, उसमें अल्लाह ताला फिर तसल्लियाँ दे रहे हैं, कोई बात नहीं, हो गई है ना शिकस्त, दिल मैला ना करो, कल अल्लाह ताला तुम्हें इसके बाद अच्छी चीज़ें भी देगा। और यहाँ सुस्ती और गम से बचाया गया, ये दो चीज़ें भी बंदे को डीमोटिवेट कर देती हैं। फिर इसके बाद आयत 144 में नबी सल्लम की शहादत की खबर है जो झूठी थी, और 147 में वो दुआ है जो तीसरी बार आ रही है चौथे पारे तक पहुंचने में, कि जो काम अपनी कोशिशों से नहीं कर सकते वो अल्लाह से मदद मांग लो। और आयत 153 में एक गहरा असूल है कि उम्मत जब तक नबी सल्लम के बताए हुए तरीक़ों पे चलती जाएगी अल्लाह ताला उनको फतह देगा, अदरवाइज़ जीती हुई फतह भी नाकामियों में बदल जाएगी। तो दुख सुख तो आते ही रहेंगे, काम क्या है कि अल्लाह के दीन को मानते रहें। फिर उसके बाद आयत 154 और 155 में भी हमारे लिए मुहासबे के बहुत सारे नुक्ते हैं। हर इंसान की शख्सियत में कुछ कमी होती है, कुछ ज़्यादतियाँ होती हैं, शैतान उसी को बुनियाद बनाकर उसको बहकाता है। आपने अपनी ज़ात को इंशाल्लाह सीधा रखना है, शैतान के शर से अपने आप को बचाने की कोशिश करनी है। और आयत 156 में हसरतों की बात है, काश का लफ्ज़ अपनी ज़िंदगी से निकाल दीजिए, क्योंकि काश के साथ ही बंदे के अंदर ऐसी आग लगती है, हाय ऐसा ना, काश मैं अपनी बेटी उनको ना देती, काश उधर अपने बेटे की शादी ना करती, काश उस बस पे ना जाते जिसका हादसा हो गया, तकदीर से आप लड़ नहीं सकते उसको मान लीजिए, ये भी एक गुस्से की किस्म होती है। फिर उसके बाद आयत 159 में नबी सल्लम को एक बेहतरीन लीडर के तौर पे पेश किया गया, और तकरीबन फिर आगे आयतें जो है वो गज़वे उहद से ही मुतल्लिक हैं। 161 में नबी सल्लम के ऊपर एक शक हो गया था इनको कि इन्होंने शायद कोई चीज़ अपनी मर्ज़ी से ले ली है, ख़यानत की है, तो उसकी बात करके इशारा किया कि अगर नबी ने खयानत करनी है तो सोचो बाकी क्या करेंगे। और आयत 162 में फिर कहा गया कि अल्लाह के नबी जो सबसे ज़्यादा अल्लाह की रज़ा पे चलते हैं, तुम उनके बारे में ऐसी बात सोच भी नहीं सकते। اور 164 میں تو اللہ کے نبی کے وجود کو ایک رحمت قرار دیا گیا، لقد من اللہ علی المؤمنین اذ بعث فیہم رسولا، کہ نبی صلی اللہ علیہ وسلم کے لیے جو ابراہیم نے دعا کی تھی اللہ نے اس کو قبول کیا. اور اسی میں بھی دیکھیے کہ نبی صلی اللہ علیہ وسلم کے کاموں میں سے ایک کام تزکیے کا تھا. آپ نے، میں نے اپنے آپ سے پوچھنا ہے کیا مجھے نبی صلی اللہ علیہ وسلم کا وجود ایک نعمت لگتا ہے؟ اور پھر آیت 185 میں موت کی بات ہے، جس میں محاسبے کا نقطہ کیا ہے، کیا میں مرنے کے لیے تیار ہوں؟ کیا مجھے اس بات کا یقین ہے کہ اللہ میرے ہر عمل کو جانتا ہے؟ اور اس کے بعد پھر آیت 187 لکھیے، اس کتاب کو دوسروں تک پہنچانا ہے، اس کو چھپانا نہیں ہے، اور یہ بات اپنے حق میں حجت رکھنی ہے. اس کے بعد 190 سے سورت کے اینڈ تک سورت آل عمران کا آخری رکوع ہے. اللہ کے نبی رات کو پڑھتے تھے، تہجد میں بھی پڑھا جا سکتا ہے، عادت بنا لیجئے، دیکھ کے پڑھ لیجئے. اور اس میں دعائیں بہت ساری ہیں، تفکر کرتے ہوئے پڑھیں. آج رات کو جب اٹھیں فجر سے پہلے تو وضو کر کے پڑھ لیجئے، قرآن سے کھول کے پڑھ لیں انشاءاللہ. اس میں چار نکاتی ایجنڈا ہے، اس بیرو و سا بیرو و را بیتو و تق اللہ. تو ان چار چیزوں پہ عمل کرے گی امت تو ضرور کامیاب ہوگی. اجتماعیت کا دین ہے، اجتماعیت کے ساتھ آپ کو مجھے لے کر چلتا ہے. اور اس کے بعد اس میں ربات کی بات ہے، نیکیوں کا انتظار ہے، ایک نماز کے بعد دوسری نماز کا انتظار ہے، وضو سے رہنا ہے اور مشکل حالات میں بھی نیکی کرتے رہنا ہے. اور اس کے بعد سورت نساء صرف یہاں شروع ہوتی ہے، جس میں معاشرتی مسائل ہیں کہ مسلمانوں کے گھروں میں سکون کیسے ہو. خطبہ نکاح میں جو آیت پڑھی جاتی ہے وہ سورت نساء کی پہلی آیت ہے. اور شوہر بیوی کا حق اور ساس بہو کا حق دے ہی نہیں سکتی جب تک اللہ کا خوف نہ ہو. بندوں سے ڈر کے تو آپ کبھی بندوں کو خوش نہیں کر سکتے. اور پھر اس کے بعد آیت نمبر 6 میں یتیموں کے حقوق کی بات ہے، کیونکہ غزوہ احد میں 70 صحابہ شہید ہو گئے تھے تو گھر گھر میں یتیم اور بیوائیں تھیں، تو ان کے مسائل پہ ادھر بھی بات ہے، اگلے پارے میں بھی آئے گی انشاءاللہ. اور اسی طرح سے اس میں چار شادیوں کی بھی بات ہے، شادی میں پسندیدگی کا عنصر کیا ہوگا اس کی بھی بات ہے. اور آیت نمبر 15 اور 16 ہم جنس پرستی یعنی ہومو سیکشولیٹی کی بارے میں یا زنا کی ابتدائی آیات ہے، کہ کیسے کسی معاشرے میں جب یہ بے حیائی عام ہو تو اس کا طریقہ کیا ہے کہ اس برائی کو گھر تک روک دو. اور اس کے بعد پھر یہی بتا دیا کہ اتنا برا عمل ہے کہ جس پہ اللہ تعالیٰ کا غضب ٹوٹتا ہے. اور آیت نمبر 18 میں توبہ کے بارے میں خوبصورت بات ہے، انما التوبۃ علی اللہ. کچھ لوگ ہیں گناہ کرتے ہیں، جب پتہ لگتا ہے فوراً چھوڑ دیتے ہیں. کچھ ہے وہ گناہ کرتے ہیں تو وہ موت کے فرشتے کو دیکھ کر چھوڑیں گے، اور کچھ تو اس وقت بھی نہیں چھوڑتے. آپ کا میرا کام کیا ہے کہ ہم گناہوں کو آج ابھی اسی وقت چھوڑ دیں. گناہ گندگی ہے، اس کو اٹھا کے نہیں پھرنا. اللہ تعالیٰ سے یہ دعا کرتے ہیں کہ جو ہم نے اس پارے کا خلاصہ کیا اور اس میں سے اپنے عمل کے لیے چند لفظ ڈھونڈے، اس پہ اللہ تعالیٰ مجھے اور آپ کو عمل کی توفیق عطا فرمائے. سبحانک اللہم و بحمدک، اشہد ان لا الہ الا انت، استغفرک و اتوب الیک. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.